नमस्कार, कार्यक्रम हाम्रो कृषिमा स्वागत छ। म सुचित्रा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ क्षेत्रीय कृषि निर्देशनालय सुर्खेत, कृषि संचार शाखा सुर्खेत र युएसए आईडी किसान परियोजना सुर्खेतको आर्थिक सहयोगमा रेडियो भेरी एफएमले उत्पादन गरेको साप्ताहिक कार्यक्रम हो।
कार्यक्रम तपाईँ हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट मात्र सबैको मनसुनी रेडियो रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज मार्फत सुन्न सक्नुहुन्छ। त्यस्तै तपाईँ हामीलाई रेडियो भेरी .com.np र मोबाइल एप्लिकेशनमा पनि सुनिरहनु भएको छ।
कार्यक्रममा हामी कृषक र आधुनिक कृषि प्रविधि, त्यसको प्रयोग, मौसमी र बेमौसमी खेतीबाली, त्यसमा देखा पर्ने रोग किरा र त्यसको समाधानका बारेमा कुरा गर्दछौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ, कृषिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्ने गर्दछौँ।
नेपाल कृषि प्रधान देश हो। यहाँका 70% भन्दा धेरै जनसङ्ख्या कृषिमा आश्रित छन्। तर विडम्बना, मुलुक दिनदिनै कृषि उपजमा परनिर्भर बन्दै गइरहेको छ। एकातिर दैनिक 1500 भन्दा बढी कर्मशील युवाहरू रोजगारीको खोजीमा देश छोडिरहेका छन् भने अर्कोतर्फ उर्वर खेती योग्य जमिन बाँझिँदै गएको छ। सरकारी योजना र प्रयास बावजुद पनि युवाहरूको कृषिमा आकर्षण हुन सकेको छैन भने मुलुकका प्राय सबै क्षेत्रमा गर्न सकिने कृषि व्यवसायलाई व्यवस्थित गर्न सके नेपाललाई छिट्टै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताइएको छ। पछिल्लो समय पढे लेखेपछि जागिर नै खानुपर्छ भन्ने युवाहरूको मानसिकता छ। तर कसैले पनि कृषिमा लगाव नदेखाएकाले सोचे अनुरूप कृषिले फाइदा लिन नसकेको धेरै थरीको अध्ययन र अनुसन्धानबाट खुल्न आएको छ।
आजको कार्यक्रममा हामी गोलभेडा खेती प्रविधि र सुर्खेतमा माटोमा बढ्दै गरेको अम्लीयपनका बारेमा गरिएको कुराकानी सुन्नेछौँ।
गोलभेडा खेती जस्तो सुकै कृषकले गर्न सक्ने व्यवसाय हो। गरिबदेखि धनीसम्मको भान्सामा, तरकारीमा मिसाउन, अचार र सलादमा प्रयोग गरिने गोलभेडा भिटामिन ए, B1, B4, सी तथा क्याल्सियम, पोटासियम र फसफरस प्रशस्त मात्रामा पाइने बहुउपयोगी तरकारी हो। गोलभेडा खेती सामान्यतया चिसो, सुक्खा र घाम लाग्ने मौसममा राम्रो फल्छ। यसले बढी वर्षा र तुसारो सहन भने सक्दैन। माटोमा प्रशस्त रूपमा प्राङ्गारिक पदार्थ र पिएच मान 6.5 भएको माटो उपयुक्त हुन्छ। गहिरो हुने गरी जग्गाको खनजोत गर्ने, दूरी अनुरूप ससानो खाल्डो खनेर त्यसमा मल राख्दा प्रभावकारी हुन्छ। मलखादको मात्रा र रासायनिक मलको परिणाम माटोको उर्वरा शक्ति, अघिल्लो बालीमा कम्पोस्ट मलको परिणाम बालीको जातमा भर पर्छ। आवश्यकता अनुसार झोल मल तथा सूक्ष्म तत्त्व क्याल्सियम प्रयोग गर्नु पर्दछ। बेर्ना राखिसकेपछि यसलाई कसरी सार्ने त? बेर्ना सार्ने दूरी जात अनुसार फरक फरक हुन्छ। तर सामान्यतया अग्लो जातमा भएको ब्याङमा हारको दूरी 75 सेन्टिमिटर र बोर्डदेखि बोर्डको दूरी 60 सेन्टिमिटरको फरकमा रोप्ने र होचो जात भएमा हारदेखिको दूरी 60 सेन्टिमिटर, बोर्डदेखि बोर्डको दूरी 45 सेन्टिमिटरको फरकमा रोप्नु पर्दछ। करिब 20-25 दिनको 3-4 पाते स्वस्थ माटो बेर्ना सार्नु पर्छ। बेर्ना सारेको 3-4 दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना फेरि सार्नु पर्दछ।
ड्याङमा रोपेको गोलभेडालाई प्रत्येक लहरमा 4 बोटको बीचमा अग्लो जातमा 170 सेन्टिमिटर र होचो बोटमा 75 सेन्टिमिटर अग्लो थाँक्रा दिनुपर्दछ। त्यो थाँक्रोमा जमिनदेखि पहिलो भाटा 30 सेन्टिमिटर माथि र अन्य भाटा 30-45 सेन्टिमिटरको फरकमा डोरी वा सुतलीले बाँधेर आवश्यकता अनुसार 3-4 तहमा लगाउनु पर्दछ। बाँसको अभाव वा महँगो हुने ठाउँमा प्लास्टिक घरभित्र खेती गर्दा डोरी झुन्ड्याएर पनि थाँक्रा दिन सजिलो हुन्छ। काटछाट गर्नु पर्दछ। होचो जातको बोटमा सुरुमा आएका 2 वटासम्म मुना हटाउने, अग्लो हुने जातलाई उचित व्यवस्थापन गरिएको छ भने बिरुवा 40-45 सेन्टिमिटर अग्लो भएपछि मुख्य काण्ड र पातबाट आएको 2 मुना राखी पहिलो मुनालाई एकतर्फ र अर्को मुनालाई साटा भाटाको अर्को तर्फ लगेर बाँध्नु पर्दछ। अग्लो हुने जातमा एक बोटमा मुख्य 2 ढाङ्गा मात्र रहने गरी पछि बोट बढ्दै गएपछि तल्लो भागको मुना तथा बुढो पहेँलो र रोगी पातहरू हटाउनु पर्दछ। यसको गोडमेल गर्दा आवश्यकता अनुसार 3-4 पटकसम्म गोडमेल गरी उकेरा लगाउने र बालीलाई झारपात मुक्त राख्नु पर्दछ। गोलमेल गरेपछि र युरिया मल राखेपछि सिँचाइ गर्नुपर्छ। पानी जम्न दिनु हुँदैन। प्लास्टिक घरभित्र खेती गरेको अवस्थामा थोपा सिँचाइ सजिलो तथा प्रभावकारी हुन्छ। कहिले टिप्ने त जात अनुसार बेर्ना रोपेको 60-150 दिनमा गोलभेडा टिप्न सकिन्छ। टाढाको बजारमा बिक्री गर्न हरियोबाट हल्का पहेँलो रङ चढ्न थालेपछि र नजिकको बजारमा पहेँलो रातो रङ चढेको फल टिप्नुपर्छ। कृषक साथी, तपाईँले गरेको गोलभेडा खेती राम्रो छ, गोलभेडाका बोटहरू सप्रिएका छन्, उन्नत जातको छ र समयमै गोडमेल गर्नुभएको छ भने जात र व्यवस्थापन प्रविधि अनुसार प्रति रोपनी 1500-3000 किलो, प्रति कठा 1000-2000 किलोसम्म उत्पादन हुन्छ। रोग किराको एकीकृत व्यवस्थापन। एकीकृत शत्रु जीव व्यवस्थापन भनेको विभिन्न तरिकाहरूको समुचित प्रयोगबाट बाली बिरुवाका रोग किरा, चरा, मुसा आदिको व्यवस्थापन गर्नु हो। यो आर्थिक रूपले कम खर्चिलो, वातावरणीय दृष्टिकोणले दिगो र स्वास्थ्यका दृष्टिकोणले कम हानिकारक विधि पनि हो। यसमा खेती प्रविधि, भौतिक यान्त्रिक, जैविक विधि प्रयोग गरिसकेपछि आवश्यक परे मात्र रासायनिक विषादीको सकेसम्म प्रयोग गर्नुपर्छ। यसका सिद्धान्त भनेको स्वस्थ बाली उत्पादन गर्नु, खेतबारीको नियमित अवलोकन, मित्र जीवको संरक्षण गर्ने र कृषकलाई बढी दक्ष बनाउने हो।
गोलभेडा खेतीमा किराहरू कसरी लाग्छन् त? यो किराको लार्भाले गोलभेडाको फलभित्र बसी फल खान्छ र फल कुहिन्छ। लार्भाको शरीरको आधा भाग फलभित्र हुन्छ भने आधा भाग बाहिर देखिन्छ। बाली लगाएको ठाउँको नियमित अवलोकन गर्दा लार्भा र फुल देखिएमा नष्ट गर्ने। गोलभेडा रोक्नुभन्दा 15 दिन पहिले पासो बालीको रूपमा प्रतिरोपणी 25 सूर्यमुखी फुलहरू बोटहरूमा रोपेमा पुतलीले गोलभेडाको सट्टा सूर्यमुखीको बोटमा फुल पार्दछ र सूर्यमुखीको बोटमा भएका फुल लार्भाहरू पनि नष्ट हुन्छन्। यसमा सेतो झिङ्गा लाग्छ, अनि यसलाई कसरी व्यवस्थापन गरिन्छ त? ससाना मसिना सेता झिङ्गाले बिरुवाको विभिन्न भागबाट रस चुसेर खानुको साथै भाइरसजन्य रोगहरू पनि सार्छ। लसुन, जिरे खुर्सानी र निमको पात वा फल बराबर मिसाई रस निकाली 2 मिलि प्रति लिटर पानीमा मिसाएर 7-10 दिनको फरकमा कम्तीमा 3 पटक छर्ने। नाइट्रोजन युक्त मल सन्तुलित मात्रामा प्रयोग गर्ने। चरा, माकुरा, लेडिज बिटर, मिरिट बग र बारुलाहरूले सेतो झिङ्गालाई खाने हुँदा यिनको संरक्षण गर्ने। टिपिसकेको सम्पूर्ण बोटहरू उखेलेर जगाउने।
गोलभेडामा लाग्ने मुख्य रोगहरू पछोटे डडुवा रोग। सुरुमा पातको टुप्पा छेउ भेट्नुको भाग र बीच भागमा कुनै निश्चित आकार नभएको कालो धब्बाहरू देखिन्छ। पछि हाँगा, पात, डाँठ र फल सबैतिर रोगले आक्रमण गर्छ। यसको व्यवस्थापनको लागि रोग सहने जातहरू जस्तै सिर्जना लगाउने, घुम्ती बाली अप्नाउने र उचित दूरीमा बिरुवा लगाउने गर्नु पर्दछ। रोग नलागेको स्वास्थ्य बेर्नाको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने र नजिकै आलुको पुरानो झ्याङ भएमा जलाइदिने। रोग देखा पर्ने बित्तिकै कार्बेन्जान्डिम र म्यानकोजे भएको ढुसीनाशक विषादी 2.5 ग्राम प्रति लिटर पानीमा मिसाएर पातको दुवै भागमा पर्ने गरी 15 दिनको फरकमा 2-3 पटकसम्म छर्नु पर्दछ। पात बेटारिने रोग। रोग लागेका बोटहरूका पातहरू घुम्रिएर माथितिर फर्किन्छन्। पातहरू फिका पहेँलो र ससाना हुन्छन्। रोगी बोट कम फल्ने र फल्नै नलाग्ने पनि हुन्छन्। यसको व्यवस्थापन गर्न यो रोग सेतो झिङ्गाबाट सर्ने हुँदा सेतो झिङ्गा नियन्त्रण गर्नुपर्छ। सेतो झिङ्गा नियन्त्रण गर्न ब्युभेरिया बेसियाना पानीमा मिसाई छर्नु पर्दछ। रोग लागेका बोटहरू हटाउने र रोकथामका लागि 10 मिलिलिटर गाई भैँसीको ताजा दुधमा 1 लिटर पानी मिसाएर 4 दिनको फरकमा 2-3 पटकसम्म छर्नु पर्दछ। अर्को रोग हो ओइलाउने रोग। बोटहरू सर्लक्क ओइलाउँछन्। त्यस्तो बोटको डाँठलाई काटेर सफा पानीमा डुबायो भने सेतो खैरो पदार्थ निस्केर पानीमा घोलिन्छ। यसको व्यवस्थापन गर्न धानसँग घुम्ती बाली अप्नाउने, रोग अवरोधक जातहरू जस्तै सिर्जना लगाउने, अति प्रभावित क्षेत्रमा रोग सहने मूल वृत्तमा कलमी गरेको बेर्ना पनि रोप्नुपर्छ। गोलभेडामा लाग्ने अर्को रोग हो जरामा लाग्ने जुका। जुकाका कारण जरामा गाँठाहरू देखिन्छन् र बोटहरू राम्रोसँग नबढ्ने तथा पहेँलो देखिन्छ। यसको व्यवस्थापन धानसँग गुम्तीबारी अप्नाउने, नेमाटिसाइड जस्तै नेमागन 3-4 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ।
कार्यक्रममा अब लागौं कुराकानीतर्फ। सुर्खेतमा माटोमा बढ्दै गइरहेको अमिलीयपनका कारण माटोको उर्वर शक्ति घटेको छ। सुर्खेतको भैरीगङ्गा नगरपालिकामा भएको माटो शिविरमा रामघाट, औलचिङ, हरियरपुरका किसानहरूको माटो परीक्षण गर्दा माटोमा 60% अमिलीयपना देखिएको हो। सुर्खेतका 194 कृषकको माटो परीक्षण गर्दा यस्तो समस्या देखिएको क्षेत्रीय माटो प्रयोगशाला बाँकेका प्राविधिक सहायक देवबहादुर केसीले बताउनु भयो। यसै विषयमा हामीले क्षेत्रीय माटो प्रयोगशाला बाँकेका प्राविधिक सहायक केसीसँग कुराकानी गरेका छौँ।
यहाँको अवस्था हामीले हेर्दाखेरि अल्कलाइन क्षारीय माटो नुनिलोको अवस्था भेटिएन छैन, तर 60% माटो यसरी अम्लतिर ढल्केको भेटियो। यो क्षेत्रमा हामीले यहाँ हरियरपुर, औलचिङ र यो क्षेत्रमा हाम्रो 100-200 माटोको नमुनाहरू हामी कहाँ आएको छ। त्यसमध्येमा हिजोमा हामीले 102 माटो परीक्षण गरी सिद्ध्यायौँ। त्यो 102 माटोको स्टास्टर हेर्दाखेरि पिएचको अवस्था, माटोमा चाहिने अम्लीय र क्षारीय गुण कति छ भन्ने कुराहरू हामी पिएचबाट हेर्छौँ, र त्यो अवस्थामा यहाँको माटो अलि एसिडिक भेटियो, अम्लीयपना परेको 65% चाहिँ माटो अम्लीय छ। र तटस्थ माटो अनुकूल माटो हुनको लागि 6.5 लिएर 7.5 पिएच मान हुनुपर्ने हुन्छ।
यो के कारणले अम्लिएको?
यो अम्लिए एक त पहाडको र ढाल परेको जमिन र जहाँबाट पानीको निकास बढी हुन्छ त्यस्तो ठाउँमा पनि अम्लीय हुन्छ, र अर्को कुरा जहाँ युरिया नाइट्रोजन मल मात्रै प्रयोग गरिन्छ, नाइट्रोजन, फस्फोरस, पोटास तिनटै मलको सन्तुलन कायम भएन भने पनि अम्लीय हुनमा बढी सहयोग गर्छ। र अर्को कुरा छ, हामी जङ्गलको सल्लाको पातहरू ल्याएर मलमा मिसाउने, गोबरमा छापाको रूपमा हाल्ने गर्छ किसानहरूले, यो सल्लो आफैमा अम्लीय हुन्छ, त्यो कारणले पनि अम्लीय बनाउने गर्छ। र माटोमा चाहिँ रासायनिक, मेन कुरा त रासायनिक मलको असन्तुलन भयो, प्राङ्गारिक मल भएन भने माटो अम्लीय हुन्छ।
यसलाई अब रोकथाम गर्नको लागि के गर्नुपर्छ कृषकहरूले?
यसको लागि किसानहरूलाई हामी अनुरोध पनि गर्छौँ, र राम्रोसँग पाकेको गोबर मल युज गर्ने, बढीभन्दा बढी चाहिँ किसानहरूले प्रयोग गरोस्। गाईको गौतहरू, भैँसीको गौत, पिसाब महत्त्वपूर्ण हुन्छ। गोबरभन्दा 8 गुणा बढी मल खाद्य तत्त्व पिसाबमा पाइन्छ। यहाँको किसानहरूलाई हामीले बुझ्दाखेरि पिसाबको प्रयोग त्यति गरेको देखिँदैन। पिसाब प्रयोग गर्ने गोबरमा पिसाब राम्रो हुन्छ, र रासायनिक मल प्रयोग गर्ने किसान दाजुभाइहरूले रासायनिक मल प्रयोग गर्दा कहिले पनि एउटै प्रकारको नाइट्रोजन मल मात्रै प्रयोग गर्नु हुँदैन। नाइट्रोजन भनेको एमोनिया मल हो, एमोनियाको रूपमा बिरुवाले लिन्छ। त्यसरी फस्फोरस, पोटास, जसरी मानवलाई, मान्छेको लागि दाल भात तरकारी फलफुल दुध अन्डा मासु चाहिन्छ भने बिरुवा पनि त्यस्तै हो। माटो भनेको बिरुवाको भण्डार हो, त्यसले गर्दा त्यसले आफूसँग भण्डारमा जे छ त्यही मात्रै बिरुवालाई पठाउँछ, र त्यो भण्डारण रित्यो भने गरिबी र भोकमरी आउँछ। त्यस्तै माटो बिग्रिनु, एकातिर अम्लीय हुनु, अर्कोतिर क्षारीय हुनु भनेको माटोको भण्डारण दिनु रित्तिनु हो, अनि घरमा भोकमरी लाग्यो भने घरमा खैला बैला हुन्छ। त्यस्तै किसिमको एउटा बात।
अब यो कृषकले मेरो माटो बिग्रिएको छ, राम्रो छैन भन्ने कसरी थाहा पाउन सक्छ?
यो हामीले परीक्षण गर्छौँ। परीक्षण गरिसकेपछि उहाँहरूलाई, प्रत्येक किसानलाई हामी सर्टिफिकेट दिन्छौँ, तपाईँको माटोको अम्लीयपना यति हो, क्षारीयपना यस्तो हो, तपाईँको माटोमा नाइट्रोजन यति छ, फस्फोरस यति छ, अब यति मल प्रयोग गर्नुहोस्, पोटासको मात्रा यस्तो छ, र तपाईँ यसरी सुधार गर्नुहोस् भन्ने हामी एउटा प्रत्येक व्यक्तिलाई प्रतिवेदन जस्तो सर्टिफिकेट दिन्छौँ।
अब कृषकहरूले आफ्नो माटोलाई सुरक्षित राख्नको लागि आफैबाट के पहल गर्नुपर्ने जरुरी हुन्छ?
आफैबाट गर्दाखेरि उहाँहरूले गर्ने भनेको सन्तुलित रूपमा मल, रासायनिक मल प्रयोग गर्ने, र अधिकतम भन्दा अधिक प्राङ्गारिक मलहरू, जङ्गलको स्याउला सोत्रहरू कलेक्सन गर्ने, त्यसलाई खाल्डोमा खन्ने, अनि गाईको गोबर, गहुँत, भैँसीको अथवा गोरु बाघ्रा यिनीहरूको मिसाउने छ भने आउँछ, घरको यो आगो बालेको खरानीहरू पनि बाहिर नफाल्ने, त्यो खाल्डोमा राख्ने, भान्साको घरभित्रबाट निक्लिने किचनको फोहोरहरू पनि त्यो भित्र हाल्ने, अनि माथिबाट चाहिँ खर स्याउलाहरूले त्यसलाई छोपेर गर्मी र पानीबाट बचाएर राम्रो पाकेको गोबर मल प्रशस्त मात्रामा प्रयोग गर्यो भने, प्रतिरोपण 25 केजीका दरले प्रयोग गर्यो भने माटो आफै सुर्दिन्छ।
कति जति मात्रामा प्राङ्गारिक मलको प्रयोग गर्ने, कति जति मलको, रासायनिक मलको प्रयोग गर्दाखेरि आफ्नो खेतबारीलाई राम्रो हुने गर्छ?
हो, त्यो प्रत्येक बाली अनुसारको मलको क्याटागोरी छुट्याएको छ। मकैको लागि, धानको लागि, तरकारीको लागि आफ्ना रेसियोको मल छ। यसको लागि हाम्रो क्षेत्रीय माटो परीक्षण प्रयोगशालामा अथवा हामी यस्ता घुम्ती शिविरहरू राखेको बेलामा समयमा किसानले माटो ल्याउन एकदम जरुरी छ जचाउन। जसै जचायो भने हामी प्रत्येकलाई तपाईँको खेतीपातीको लागि यो का यति यति केजी प्रति रोपनीका दरले अथवा यति कठ्ठामा यति केजीका दरले नाइट्रोजन फस्फोरस पोटास हाल्नुहोस् हामी भन्छौँ। नाइट्रोजन फस्फोरस पोटास मल भनेको रासायनिक मल मात्रै होइन, पारङ्गारिक मलमा पनि यो तिनटै तत्त्व पाइन्छ। अझ पारङ्गारिक मलमा त बिरुवालाई चाहिने 16 खाद्य तत्त्वहरू योभित्र पनि विद्यमान हुन्छ। 5.6 लिएर 6.5 भएको पिएच मान भएको माटो राम्रो छ। त्यस्तै अक्सर गरेर सबै बालीहरूको लागि 6.5 लिएर 7.5 पिएच मान हुनु एकदम नितान्त जरुरी छ। त्यो पिएच मान माटोमा कायम गराउने, उपयुक्त पिएच मान कायम गराउने भनेकै यी मलखादको वातावरण, मलखाद एकीकृत रूपले मलखाद प्रयोग गर्यो भने आफै माटो सुध।
यो कुराकानी सँगसँगै आजलाई भने कार्यक्रम हाम्रो कृषिको समय सकिसकेको छ। तपाईँलाई कार्यक्रमप्रति कुनै सुझाव सल्लाह छन् भने हामीलाई पत्र मार्फत र टेलिफोन मार्फत पनि भन्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो टेलिफोन नम्बर रहेको छ 083-522-445 र ठेगाना रहेको छ कार्यक्रम हाम्रो कृषि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 8 इत्राम सुर्खेत।
हवस् त, यो सँगै तपाईँ हाम्रो भेट अर्को हप्ताको कार्यक्रममा हुने नै छ। तबसम्मका लागि म मधुबन
र म सुचित्रा बिदा हुन्छौ। नमस्ते, नमस्ते।